أخبرني عبد الحميد بن عبد الرحمن بن يزيد أن محمد بن سعد بن أبي وقاص أخبره أن أباه سعد بن أبي وقاص رضي الله عنه قال: استأذن عمر على رسول الله صلى الله عليه وسلم وعنده نساء من قريش يكلمنه ويستذكرنه عاليا أصواتهن، فلما استأذن عمر كن يبتدرن الحجاب، فأذن له رسول الله صلى الله عليه وسلم ورسول الله صلى الله عليه وسلم يضحكون. فقال عمر: أضحك الله سنك يا رسول الله؟ قال: عجبت من هؤلاء اللاتي كن عندي. فلما سمعنا صوتك ابتدرنا الحجاب. قال عمر: فأنت يا رسول الله أنت أحق أن يهبنا. ثم قال: أي عدوات أنفسهن أتهبنني ولا تهبن رسول الله صلى الله عليه وسلم؟ قلنا: نعم، أنت أفض وأغلظ من رسول الله صلى الله عليه وسلم. قال رسول الله صلى الله عليه وسلم: والذي نفسي بيده، ما لقيك الشيطان قط سالك فجا إلا سلك فجا غير فجك.
بسم الله الرحمن الرحيم. حضرت سعد ابن ابی وقاص رضی اللہ تعالی عنہ وعنہم وعنا جمیعا نقل کرتے ہیں کہ ایک مرتبہ حضرت عمر رضی اللہ تعالی عنہ نے اجازت طلب کی نبی کریم صلی اللہ علیہ وسلم کی خدمت اقدس میں حاضری کی. معلوم ہوا کہ اجازت لے کر کے حاضری ہونی چاہیے، اور یہی شریعت کی مبارک تعلیم ہے، استئذان اور اجازت. اس وقت نبی کریم صلی اللہ علیہ وسلم کے پاس قریش کی عورتیں بیٹھی ہوئی تھی، مطلب ازواج مطہرات، امہات المؤمنین، یہ اس وقت نبی کریم صلی اللہ علیہ وسلم کے پاس بیٹھی ہوئی تھی. جب حضرت عمر پہنچے، اب یہ قریش کی عورتیں وہاں موجود تھی، اس جملے کا کیا مطلب لیں گے؟ ایک مطلب تو یہ لیا کہ آپ کی ازواج مطہرات امہات المؤمنین موجود تھی، تو قریش ہی کا تذکرہ کیوں آیا؟ صرف قریش کا. نمبر ایک، ازواج مطہرات میں قریشی خاندان کی عورتوں کے غلبے کی وجہ سے پانچ عورتیں قریشیہ تھیں، تو تعداد میں بہو متین کی، غلبہ ان کا، اسی لیے یہ تعبیر ہوئی قریشی عورت والے. نمبر دو، قریشی عورتوں کا ایک مقام ہے، چونکہ خاندان قریش کا ایک مقام اور مرتبہ ہے، اسی لیے اس خاندان سے تعلق رکھنے والی عورتوں کا بھی ایک مقام اور مرتبہ ہے. جب یہ خاندانی شرافت کی وجہ سے ایک اونچے مقام اور مرتبے کی عورتیں ہو گئی، لہذا ان کا خصوصی طور پر تذکرہ کیا گیا. یکلمنا، یہ سب نبی کریم صلی اللہ علیہ وسلم سے بات چیت کر رہی تھی. ویستکثرنا، اور نبی کریم صلی اللہ علیہ وسلم سے نفقہ اور دیگر ضروریات میں زیادتی کا مطالبہ کر رہی تھی، کہ گھریلو خرچہ کچھ زیادہ ملنا چاہیے، ابھی جو مل رہا ہے اس کے مقابلے میں زائد ملنا چاہیے، ان کی ڈیمانڈ ہو رہی تھی. اب دیکھیے، کچھ غزوات میں غنائم آئی، جیسے خیبر ہوا، بنو قریظہ ہوا، تو غنائم اور غنیمت کے مال کی وجہ سے سب لوگوں کو غنیمت میں حصہ ملا. تو ازواج مطہرات نے یہ سوچا کہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس اپنا بھی حصہ ہے، تو اس حصے میں سے ہمیں جو نفقہ ملتا ہے اس نفقے کی مقدار کو بڑھا دیا جائے، زائد کر دیا جائے، یہ ان کی ڈیمانڈ تھی، ان کا مطالبہ تھا. معلوم ہوا کہ عورتوں کا اس طرح مطالبہ کرنا قدیم زمانے سے چلی آنے والی چیز ہے کہ ابھی جو پیسے ملتے ہیں وہ بہت کم پڑتے ہیں، کچھ بدھارے دو نا، یہ تو کم ہے. اس طریقے سے پرانا سلسلہ ہے. عالیتن اصواتہن، اور ان کی آوازیں بلند ہو رہی تھی. کیا مطلب آواز کے بلند ہونے کا، وہ ذرا سمجھو. نمبر ایک، یا ایہا الذین آمنوا لا ترفعوا اصواتکم فوق صوت النبی. اس آیت کے نزول سے پہلے کا یہ واقعہ ہے، یعنی ابھی ممانعت نازل نہیں ہوئی تھی، اس زمانے کے اندر جو ہے یہ واقعہ پیش آیا. نمبر دو، آواز کے بلند ہونے کا مطلب یہ ہے کہ تمام بیویاں نبی کریم صلی اللہ علیہ وسلم کے پاس جمع ہوئی. اب ہر بیوی آہستہ آہستہ بھی بولے گی، تو چونکہ چند بیویاں جمع ہو گئی اسی لیے اجتماعیت کی وجہ سے آواز بلند ہو گئی، یہ مطلب ہے اجتماعیت کی وجہ سے آواز کا بلند ہونا. تو ہر ایک کی فی ذاتی ہی آواز بلند نہیں تھی، ہر ایک کی آواز فی ذاتی ہی پست تھی، لیکن چونکہ چند عورتیں جمع ہو گئی 9 کے قریب اور سب بھی آہستہ آہستہ بولے تو آواز بلند ہو جاتی ہے. نمبر تین، تیسرا مطلب یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کے کرم، شفقت، مہربانی کی وجہ سے ان کو ہوش نہیں رہا اور ان کی آوازیں بلند ہو گئی. کہ حضور تو بہت شفیق، بہت مہربان ہے، مہربانی اور شفقت کے غلبے میں ان کو ہوش نہیں رہا اور ان کی آوازیں تھوڑی بلند ہو گئی. اور ایسا ہوتا ہے، بعض اللہ والے ایسے شفیق ہوا کرتے ہیں کہ ان کی شفقت کا لوگ غلط فائدہ اٹھاتے ہیں، وہ بے تکلفانہ انداز رکھتے ہیں تو لوگ بھی اس سے پھر غلط فائدہ اٹھا لیتے ہیں. فلما استأذن عمر، اتنے میں حضرت عمر رضی اللہ تعالی عنہ نے اجازت مانگی. نبی کریم صلی اللہ علیہ وسلم نے حضرت عمر کو مکان میں آنے کی اجازت مرحمت فرمائی. قمنا، سب کھڑی ہو گئی، چونکہ حضرت عمر آ رہے اسی لیے تمام ازواج مطہرات کھڑی ہو گئے. یبتدرن الحجاب، تیزی سے پردے کی طرف پہنچ گئی، یعنی پردہ کر لیا پردے کی طرف، چونکہ ابھی تو نبی کریم صلی اللہ علیہ وسلم تھے اسی لیے حضور سے تو ان کا کوئی پردہ نہیں تھا. اب جب حضرت عمر آئے تو اجنبی شخص آئے، تمام عورتیں پردے میں فٹافٹ چلی گئی. ایسا ہوا. دیکھیے، گہرے روابط اور شرعی حکم دونوں کا لحاظ بہت ضروری ہے. گہرے روابط کی وجہ سے شرعی حکم مغلوب نہ ہو جائے. آج کل لوگ ایسا کرتے ہیں کہ جن سے گہرے روابط اور تعلقات ہوتے ہیں ان کے گھر پر آنے کی وجہ سے پردہ نہیں ہوتا. ایسے تعلق والا کوئی آ گیا تو عورتیں وہی بے پردہ رہتی ہے کہ بھائی ان سے تو ہمارے فیملی ریلیشن ہے، گھریلو تعلقات ہیں. تو گھریلو تعلقات کا یہ مطلب تھوڑا ہی کہ بھائی شرعی حکم کی ہم خلاف ورزی کریں گے، पर्दे का लिहाज तो होना चाहिए, पर्दे का एहतमाम तो होना चाहिए, ये बहुत ज़रूरी है। अब हज़रत उमर का घराना और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का घराना, कितने गहरे ताल्लुकात, लेकिन फिर भी हज़रत उमर की आमद के ऊपर तमाम अजवाज मुतहरात ने पर्दा कर लिया, पर्दे में चली गई, सब तेज़ी से खड़े होकर आगे निकल गए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत उमर को इजाज़त दी और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हंस रहे थे, मुस्कुरा रहे थे। हज़रत उमर ने आकर कहा, अल्लाह आपके दांतों को हमेशा हंसाए या रसूल अल्लाह, यानी अल्लाह हमेशा आपको खुश खुर्रम रखे या रसूल अल्लाह, क्यों आप हंस रहे हैं? यानी सबब अगर कोई पेशगी न हो और आदमी किसी को हंसते देखे तो ये सवाल करने की चीज़ हुआ करती है कि भाई आप हंस रहे हैं, क्या वजह है आपके हंसने की, क्या सबब पेश आया आपके हंसने का? इसीलिए हज़रत उमर ने पहले तो दुआ दी, कितनी अच्छा ये अंदाज है कि किसी को हंसते देखो तो पहले दुआ दो, अदहक अल्लाहु सिन्नका, सूफी जी अल्लाह आपको हमेशा हंसता रखे, लेकिन ज़रा आप अपनी खुशी में हम फकीरों को भी शामिल कर लीजिए, ज़रा बताइए आप क्यों हंस रहे हैं, ताकि हम भी शामिल हो जाए आपकी खुशी के अंदर, वजह क्या है? तो हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अजिबतु मिन हाउला इल्लाती कुन्ना इंदी, मुझे हंसी आ रही है इन औरतों की वजह से जो अभी मेरे पास बैठी हुई थी, यानी मेरी बीवियों की वजह से, उनके तर्ज अमल की वजह से, उनके तरीके की वजह से मुझे हंसी आ रही है। क्या तरीका? फलम्मा समिअना सौतका इब्तदरनल हिजाब, उमर जैसे ही तुम्हारी आवाज सुनी ने तो सब डड़ा दड़ फटाफट पर्दे में चली गई, तुम्हारी आवाज सुनते ही सब मेरे पास से उठ करके फटाफट फटाफट पर्दे में चली गई। गोया हजरत उमर से वो डर गई, घबरा गई, तो हजरत उमर ने वाकई बात फरमाई, फअंत या रसूल अल्लाह कुंत अहक्को अन यहबना, ए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, आप ज़्यादा लायक है इस बात के कि वो औरतें आपसे डरे, यानी मेरे डर से ये सब अंदर पर्दे में चली गई, तो इनको तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से ज़्यादा डरना चाहिए, हुजूर के साथ ज़्यादा इकराम का मामला इनको करना चाहिए। फिर हज़रत उमर ने उम्महातुल मोमिनीन को, अज़वाज मुतहरात को खिताब किया, क्या खिताब किया? ऐ अदुवाति अनफुसिहिन्ना, ए अपनी जान की दुश्मनों, अपनी जान की दुश्मनों, ये जुमला क्यों कहा? अतहबननी, तुम सब मुझसे डरती हो, मेरा लिहाज करती हो, मुझसे डरती हो। वला तहबन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, और तुम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से डरतियाँ नहीं हो, यानी मुझसे डरतियाँ हो और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से नहीं डरती हो, ये ऐसा मामला होता है, हर जगह इस तरह होता है, बहुत से शोहर ऐसे होते हैं कि सब उनसे डरते हैं, बहुत से शोहर ऐसे होते कि इनसे कोई डरता ही नहीं होता। असातिज़ा में भी इस तरह का मामला होता है कि बाद असातिज़ा के सामने तलबा एकदम डरे घबराए सहमे हुए रहते हैं, और बास क्या एकदम ढीला डाला लोलम लाल चलता है, सब चलता है उनके यहाँ, दोनों तरह का मामला हर जगह होता है। यहाँ तो आपकी बड़ी बरकतें हैं मेरे ऊपर जाहिर होती है, आपकी बड़ी बरकतें मेरे ऊपर जाहिर होती है, वरना वहाँ जाकर पूछो कोई सबक में एक झोंका तो मारे, मजाल है किसी की वहां। आई अदुवाति अनफुसिहिन्न, ए मेहरी और ए जान की दुश्मनों, क्या तुम डरती हो मुझसे और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से डरती नहीं हो? कुलना नाम, सब ने पीछे से जवाब दिया जी क्यों? अंत अफज़ु व अगलज़ु, उमर तुम सख्त मिजाज हो, सख्त कलाम हो। उमर तुम सख्त मिजाज हो और सख्त कलाम हो, इसलिए हमको तुमसे बहुत डर लगता है। गोया इस जुमले के जरिए से इन्होंने ये बतलाया कि उमर, हजरत उमर रदी अल्लाह ताला अन्हु की सख्त मिजाजी, सख्त कलामी इस तरीके से। अंत अफज व अगलज मिन रसूल सल्लल्लाहु अलैहि वसल्लम, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तो सख्त मिजाज नहीं थे, सख्त कलाम भी नहीं थे, इसीलिए के कुरान में है वलौ कुंत फज़्ज़न ग़लीज़ल क़ल्ब लन्फ़ज़्ज़ू मिन हौलिक, सख्त मिजाज, सख्त अखलाक, सख्त आदत वालों से लोग दूर भागते हैं। तो यहाँ इन्होंने निस्बत करके कहा कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुकाबले के अंदर, मिन रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम। बाद हजरात इसमें तब्जील को मुतलक ज़ियादती के मानने में लेते हैं, वो माना बड़ा अच्छा है कि हजरत उमर आपके मिजाज में सख्ती पाई जाती है, बस किसके मुकाबले में आप ज्यादा सख्त है और किसके मुकाबले में नहीं है ऐसा नहीं, मुतलक सख्ती, ये माना ज्यादा अच्छा है। इसलिए जो है वो सब चली गई पसे पर्दा। قال رسول الله صلى الله عليه وسلم, और ऐसा होता है कि जो असातिज़ा बोलने में बहुत सख्त होते हैं ना, तो तलबा उनसे बहुत घबराते हैं। एक मरतबा, हम बहुत साल पहले की बात है, 25-1 साल तो कम से कम हो गए, मेरी शुरू तदरीस थी, तो हम लोग एक रेलवे स्टेशन पर बैठे हुए थे, वापी रेलवे स्टेशन पर। एक ट्रेन चलती है, सुबह में बम्बई जाती है, शाम को बम्बई से आती है, फ्लाइंग रानी एक्सप्रेस। तो उसका इंतज़ार कर रहे थे, जुमा का दिन था, डाबिल वापसी हो रही थी एक प्रोग्राम से, तो जो तलबा वापी वगैरह के थे वो भी स्टेशन पर थे, लेकिन वो सब छुप रहे हैं, कोई इधर छुप रहा है, कोई उधर छुप रहा है। तो हज़रत मुफ्ती साहब दामत बरकातहुम थे, मुफ्ती अहमद साहब, मोहतमिम साहब भी थे, मैं भी था, जामिया के एक और उस्ताद भी हमारे थे, मेरे भी उस्ताद। अब तलबा छुप रहे हैं कि वो मगरिब में हाज़िरी दे रहे हैं कि उसके बजाय वो लेट जा रहे हैं, इसलिए वो स्टेशन पर छुप रहे हैं। तो उस उस्ताद ने कहा कि ये सब मोहतमिम साहब के डर से छुप रहे हैं। तो हज़रत मुफ्ती साहब ने फरमाया कि नहीं, ये कोई मोहतमिम साहब से नहीं डरते, वो आप जो सबक में इनका फजेता निकालते हो ना, इसलिए वो डर रहे हैं। तो भाई साथ इसी की राम ऐसे होते हैं कि सारी शिकायतों का सबक में हिसाब चुका डालते हैं, इबारत में गलती जानी चाहिए, ऐसा उसको रुसवा करेंगे, बराबर नंबर पर लेंगे कि सारी पिछली गलतियों का हिसाब हो जाता है। तो हजरत ने भी कहा वो आपकी वजह से डर रहे, मोहतिम साहब से कोई नहीं डर रहा है, इस तरीके से। तो قال رسول الله صلى الله عليه وسلم, तो उस पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वल्लजी नफ्सी बियदी, उस जात की कसम जिसके कब्जे के अंदर मेरी जान है, मा लकियक الشيطان قط سالكا فجا الا سلك فجا غير فجك। उमर, शैतान तुमसे मिलता है ना कभी भी किसी गली में चलते हुए, तो दूसरी गली में चलना चालू कर देता है, یعنی عمر تم تو ایسے ہو کہ تم کسی گلی میں چلو گے نہیں تو شیطان تم کو دیکھ کر گلی بدل ڈالتا ہے, راستہ بدل ڈالتا ہے تم کو دیکھ کر کے شیطان بھی. اب یہاں ایک بات سمجھو, حضرت نبی کریم صلی اللہ علیہ وسلم کو ایسا اندازہ ہوا کہ ان ازواج مطہرات کے جملوں کی وجہ سے حضرت عمر کو برا لگا ہوگا کہ امہ ازواج مطہرات نے سخت جواب دیا حضرت عمر کو کہ انت افض واغلظ, اس سے حضرت عمر کو برا لگا ہوگا, دل پر اثر ہوا ہوگا. اسی لیے آپ صلی اللہ علیہ وسلم نے دوسری بات فرما کر کے تلافی کر لی. اور ایسا ہوتا ہے معاشرے میں, جیسے کہ آپ کے ساتھیوں میں سے کسی نے کسی باہر کے آدمی کو کچھ کہہ دیا تو آپ پھر لپا لوپی کرتے ہو نا جا کر کہ بھائی وہ تو ہمارا ساتھی ذرا معذور جیسا ہے, آپ دل پر نہ لیں, اس نے بول دیا آپ برا نہ مانیں, وہ تو ذرا بیچارہ معذور ہے, اس کو کبھی خوش کی تاری ہو جاتی ہے, وہ بول لیتا ہے, آپ بالکل برا نہ مانیں. اس طریقے سے ہم لیپا لاپی کر دیتے. تو نبی کریم صلی اللہ علیہ وسلم کو یہ محسوس ہوا کہ امہ ازواج مطہرات کے جواب کی وجہ سے حضرت عمر کے دل کے اوپر بڑا اثر ہوا ہے, اس لیے تلافی کے لیے حضور نے یہ جملے ارشاد فرمائے. دوسری بات یہ ہے کہ اس حدیث شریف کے اندر یہ معلوم ہوا کہ حضرت عمر دین کے معاملے میں بڑے سخت تھے. دیکھیے آپ کی دینی حمیت اور دین کے معاملے کے اندر آپ کا مزاج بڑا سخت تھا کہ دین کے اندر آپ کسی طرح کے نرم گوشے کے روادار نہیں تھے. اس کا یہ مطلب مت لینا افض و اغلظ کا کہ نعوذ باللہ حضرت عمر کے اخلاق خراب تھے, نہیں بالکل نہیں. دینی اعتبار سے آپ حمیت دین, حمیت اسلام, حمیت ایمان, آداب نبوت, ان معاملے کے اندر بڑے سخت تھے. یعنی اس میں کسی بھی غلط چیز کو چاہے معمولی ہو چلا لینے کے وہ روادار نہیں تھے. بعض لوگ اللہ نے ان کو ایسی اعلیٰ درجے کی حمیت ایمانی عطا فرمائی ہوتی ہے کہ بھائی آداب نبوت ہے, اس میں کسی طرح بھی ادھر ادھر نہیں ہونا چاہیے, دین کا معاملہ ہے اس میں کوئی کمی نہیں ہونی چاہیے. یہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کا مزاج تھا. اور اس میں یہ اشارہ بھی ہو گیا کہ حضرت عمر کے اندر جو سخت مزاجی تھی وہ شیطانی تصرف کی وجہ سے نہیں تھی. بعض مرتبہ شیطانی تصرف سے انسان کچھ کا کچھ بول لیتا ہے, بد اخلاق ہو جاتا ہے. تو حضرت عمر کا یہ سخت مزاج ہونا, سخت کلام ہونا یہ شیطانی اثرات کے وجہ سے نہیں تھا, بلکہ شیطان تو آپ کو دیکھ کر دور چلا جاتا تھا, یہ تھا دین کے خاطر, حمیت دینی میں. جی صلی اللہ علیہ وسلم پہلے دو چار مرتبہ یہ روایت گزری ہے, یہاں ایک دو الفاظ جائید ہے. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم وعنا جمیعا, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب تم میں سے کوئی آدمی نیند سے بیدار ہوئے تو وضو کرے اور ناک کو تین مرتبہ جھاڑ لیوے, صاف کر لیوے. بھائی یہ بہت ضروری ہے یاد رکھنا, نیند سے بیدار ہونے کے بعد ناک اچھی طرح تین مرتبہ صاف کر لو. وجہ اس کی یہ ہے کہ شیطان نے جو گندا اثر ڈالا ہے وہ صاف ہو جائے، ناک کے اندر رطوبات جم گئی ہے وہ صاف ہو جائے، گرد و غبار جم گیا ہے وہ صاف ہو جائے۔ تو جب یہ چیزیں اندر جمی رہتی ہیں تو انسان کی سوچ بھی متاثر ہوتی ہے۔ آپ تجربہ کریں، سو کر اٹھنے کے بعد آپ ناک صاف نہ کریں نہ اندر سب بھرے ہوئے الائچیاں ہوں، تو انسان کی سوچ، فکریں، خیال سب متاثر ہوتے ہیں۔ اور ناک کو اٹھتے ہی اچھی طرح صاف کر لیا جائے تو ہوا کی آمد و رفت بھی اچھی ہو جاتی ہے، سانس بھی اچھا ہو جاتا ہے، سوچ اور خیال بھی اچھے ہو جاتے ہیں۔ اسی لیے اٹھتے ہی تین مرتبہ اچھی طریقے سے صاف کر لینے کا، اور اس کا عظیم فائدہ یہ ہے کہ بھائی سو کر اٹھ کر کے آپ نے صاف کر لیا تو پھر دیگر اوقات میں بیٹھے بیٹھے یہ دھندے نہیں کرو گے، ورنہ صبح صاف نہیں کرو گے، دوپہر اٹھتے وقت صاف نہیں کرو گے تو تکرار میں بیٹھے ہیں، ایل آئی سی کی فیکٹری بھی چالو ہے، سبق میں ہے اور دھن میں ہے، الائچی کا کارخانہ چالو ہے، کتنی گندی حرکت ہے، تصور سے گندگی ہوتی ہے۔ اسی لیے اس سنت پر عمل کا ایک عظیم فائدہ یہ بھی ہے کہ دوسرے نامناسب اوقات کے اندر آدمی حرکت نہ کرے، ورنہ بڑے بڑے لوگوں کو دیکھا گیا کہ وہ موقع محل پہچانے بغیر چالو کر دیتے ہیں۔ فَإِنَّ الشَّيْطَانَ يَبِيتُ عَلَى خَيْشُومِهِ، اسی لیے کہ شیطان خیشم پر رات گزارتا ہے، یہ ہے خیشم، اعلی الانفی، ناک کا بلند حصہ، یہاں شیطان رات گزارتا ہے۔ بعض کہتے ہیں کہ خیشم بول کر کل ناک مراد ہے، پورے ناک کے اوپر شیطان رات گزارتا ہے۔ اب شیطان کے رات گزارنے کا کیا مطلب؟ اکثر شراح نے اس کو حقیقت پر محمول کیا ہے۔ کیا حقیقت؟ کہ ناک جو ہے ایک ایسا سوراخ ہے کہ دماغ کے اندر اور جسم کے اندر جانے کا وہاں سے راستہ ہے، ناک سے دماغ پر، دماغ سے گلے میں، یہ سب جگہ جانے کے اندرون کے راستے ہیں۔ اسی لیے آپ ناک کے اندر کوئی دوا ٹپکاؤ، گلے میں اثر معلوم ہوگا، ناک میں خوشبو چڑھتی ہے، دماغ مسرور مفرح ہو جائے گا۔ تو یہاں سے اندر کی دنیا کے اندر جانے کے راستے ہیں، اور شیطان یہ چاہتا ہے کہ اندر دماغ پر، پھر آگے دل پر گندے اثرات ڈالے، اسی لیے وہ ناک کے اوپر شب باشی کرتا ہے۔ تو حقیقت پر بھی محمول کیا گیا ہے۔ نمبر دو، بعض حضرات اس کا مجازی معنی لیتے ہیں کہ رات بھر ناک میں گرد، غبار، رطوبت، یہ ساری گندگیاں جمع ہو جاتی ہے، اور گندگی شیطان کے مزاج اور طبیعت کے عین موافق ہے۔ گندگی، غلاظت شیطان کی طبیعت، ذات، مزاج کے عین موافق ہے۔ اسی لیے بھائی اٹھتے ہی ناک کو اچھی طریقے سے صاف کر لینی چاہیے۔ تو من جملہ اعمال شیطانی کے ایک عمل ہے، وہ رات ناک کے اوپر گزارتا ہے اور گزار کر کے گندے وسوسے ڈالنے کی کوشش کرتا ہے کہ اس کی سونڈ ہے لمبی لمبی، جیسے ہاتھی کی سونڈ ہوتی ہے، جھنگا میں کیسے لمبی لمبی ہوا کرتی ہے، اس طریقے سے شیطان کی بھی ہوتی ہے، اور وہ ناک پر بیٹھ کر کے ناک کے سوراخ کے اندر داخل کرتا ہے، جیسے بعض مریضوں کو ناک کے ذریعے اوپر چڑھاتے ہیں، اس طرح وہ جو ہے اپنی سونڈ ناک کے سوراخ میں سے دماغ تک پہنچاتا ہے اور اپنے گندے اثرات و اوہام و وساویس، پرا گندا خیالات وہ دماغ پر ڈالتا ہے اور انسان کو گندے اثرات میں مبتلا کرتا ہے۔ یہ جی جن آیا ہوگا قریب، بابو ذکر الجن و ثوابہم و عقابہم۔ कुछ जरूरी बुनियादी अहम बातें समझो जिन्नात और इस उमूर के मुताल्लिक। तर्जमतुल बाब का तर्जमा है, जिन्नात का तस्केरा और जिन्नात की जजा और सवाब का बयान। चूंकि बदुल खल का चल रहा है तो जिन्नात भी अल्लाह की एक मखलूक है। आया सवाल ये है कि ये जिन्नात की तखलीक किस तरह हुई, कब हुई, क्या उनके लिए भी जजा सजा है, ये सब उमूर है। अल्लाह ताला ने पहले जमीन के ऊपर फरिश्ते पैदा किए, पैदा फरमाए। ज़विल उकुल मखलूकात के अंदर मलाइका सबसे मुकद्दम है। सबसे पहले बारी ताला ने मलाइका को, जमीनी मलाइका को पैदा फरमाया है। मलाइका की जो तखलीक हुई है वो अनासिरे अरबा की भाप से, यानी जमीनी फरिश्ते। पीछे आपको बतलाया था कि एक फरिश्ते जमीनी होते हैं, एक फरिश्ते फलकी और आसमानी होते हैं, दोनों अलग अलग किस्म हैं। तो जो जमीनी मलाइका है ये पैदा हुए हैं अनासिरे अरबा की भाप से, आग, पानी, हवा, मिट्टी, इसको कहते हैं अनासिरे अरबा, उसकी भाप वराड़ से पैदा हुए हैं। किसी उनसुर का इन मलाइका की तखलीक में गलबा नहीं है, इसलिए मलाइका के अंदर एतेदाल भी कामिल है। चूंकि अनासिरे अरबा की भाप से पैदा हुए और किसी भी उनसुर का गलबा नहीं, इसीलिए उनके अंदर एतेदाल भी कामिल है। मलाइका के अंदर कैसा कामिल एतेदाल है कि वो अल्लाह के फरमा बरदार बंदे, अल्लाह की नाफरमानी नहीं करते। सूरतुल अंबिया में बारी ताला ने फरमाया ला यस्बिकूनहु बिल कौल वहुम बि अम्रिही यअमलून। मलाइका अल्लाह से आगे बढ़कर बात भी नहीं करते। आज दुनिया के अंदर मुरीद पीर को कुछ तो अर्ज करते हैं कि हजरत मैं आपसे मशवरा लेने आया हूं कि अब मैं क्या करूं, लेकिन साथ में अपनी चाहत भी धीरे से बतला देते हैं। लेकिन मलाइका अल्लाह ताला से बढ़कर बात ही नहीं करते और अल्लाह के हुक्म ही के मुताबिक हमेशा काम करते हैं। एक जमाना गुजरने के बाद अल्लाह ताला ने जिन्नात के फर्द अव्वल जान को पैदा फरमाया। वखलकल जान मिन मारिजिम मिन नार। यह है जिन्नात का फर्द अव्वल। जैसे इंसानों के फर्द अव्वल है हजरत आदम अलैहिस्सलाम, जिन्नातों के फर्द अव्वल है जान। उनको भी अनासिर अरबाक्स की आमेजिश से अल्लाह ने पैदा फरमाया, आग, पानी, हवा, मिट्टी। लेकिन इनकी तखलीक के अंदर आग का गलबा था। ये जो चार अनासिर मिलाए गए और उसका जो मुरक्कब मादा तैयार किया गया उसमें आग का गलबा था, इसीलिए जिन्नात नारी मखलूक कहलाते हैं। जिन्नात में खैर की भी सलाहियत है और शर की भी सलाहियत है, दोनों तरह की सलाहियत है। जिस तरह मलाइका, एक बड़ी जमात मलाइका की अल्लाह की इबादत के लिए पैदा की गई, इस तरह जिन्नात को भी अल्लाह ताला ने अपनी इबादत के लिए पैदा फरमाया। इसीलिए सूरह ज़ारियात में फरमाया वमा खलकतुल जिन्न वल इंस इल्ला लियाबुदून। ये आयत में जिन्नात की तकदीम, ये तकदीम ज़मानी की तरफ भी इशारा है कि इंसान के मुकाबले में वजूद में आने में जिन्नात मुकद्दम है। इसीलिए जब मकसद तख्लीक को बारी ताला ने बयान फरमाया तो वहां जिन्नात को मुकद्दम करके खिताब फरमाया। मलाइका के लिए रसूल भेजने की कोई जरूरत नहीं थी, रिसालत की कोई जरूरत नहीं मलाइका के लिए, चूंकि वो अल्लाह ने उनकी फितरत ही ऐसी बनाई थी कि वो हर वक्त अल्लाह की इबादत करते रहते हैं। लेकिन जिन्नात में खैर और शर दोनों सलाहियतें अल्लाह ताला ने रखी थी। और आम मतन आपने मंतिक में पढ़ा है कि नतीजा अर्जल के ताबे होता है हमेशा, तो जिन्नातों में खैर और शर दोनों की सलाहियत है तो नतीजा अर्जल के ताबे के शर का गलबा रहेगा। इसीलिए जिन्नात के अंदर शर गालिब आ जाता है। अब दुनिया के अंदर ये दूसरी जवील उकुल मखलूक पैदा की गई और उसमें शर का गलबा रहा, इसलिए जिन्नातों में रिसालत की जरूरत पेश आई कि इनके अंदर अल्लाह ताला अंबिया अलैहिस्सलाम का सिलसिला जारी करे। और जारी हुआ अंबिया का सिलसिला, और इसी सिलसिले की वजह से जिन्नात के अंदर नेकियां शुरू हुई, इबादत इताअत शुरू हुई, और जिन्होंने नबियों को नहीं माना वो वही शर और बुराई पर रहे। कुरान में सूरतुल अनाम में अल्लाह ताला ने यही बात फरमाई या माशरल जिन्न वल इंस अलम यातिकुम रुसुलुम मिनकुम यकुसूना अलैकुम आयाति वयुन्दिरूनकुम लिका यौमिकुम हाजा। देखो यहां भी जिन्नात की तकदीम है आयत में। ए जिन्नातों की जमात, ए इंसानों की जमात, क्या तुम्हारे पास तुम ही में से पैगंबर नहीं आए जो तुम्हारे सामने मेरे अहकाम बयान करते, कयामत के दिन की खबर दिया करते। वयुन्ज़िरूनकुम लिका यौमिकुम हाजा, आज का दिन यानी कयामत का दिन, उससे तुमको ये डराया करते। बहरहाल वो इकरार कर लेंगे, जिन्नात इंसान सब इकरार कर लेंगे। तो जिन्नातों के अंदर भी रिसालत का सिलसिला जारी हुआ, जो अंबिया पर ईमान लाए उनमें इताअत इबादत का सिलसिला जारी हुआ, और जो ईमान नहीं लाए वो ही शर पर रहे। फिर एक लंबा जमाना गुजरने के बाद इंसानों के जद्द अमजद हजरत आदम को अल्लाह ने पैदा फरमाया, वो भी अनासिर अरबा से पैदा हुए, आग पानी हवा मिट्टी। लेकिन इंसान की तखलीक में मिट्टी का गलबा था, इसीलिए इंसान खाकी मखलूक कहलाता है। और इंसान में भी दोनों सलाहियतें अल्लाह ने रखी, खैर की भी शर की भी, इताअत की भी इसियान की भी, दोनों सलाहियतें रखी। इंसान भी अल्लाह ताला ने अपनी इबादत के लिए पैदा फरमाया है। नतीजा ये निकला कि जिन्नात یا انسان جو بھی انبیاء کے ذریعے آنے والی ہدایات پر عمل کریں گے، شریعت کے احکام پر عمل کریں گے، تو دونوں کو اللہ جنت کی نعمت سے نوازیں گے، دونوں کے لیے نبوت، دونوں کے لیے رسالت، دونوں کے لیے احکام، تو جو عمل کریں گے ان کے لیے جنت، انسانوں کے لیے بھی، جنات کے لیے بھی، اور جو روگردانی کریں گے، نبیوں پر ایمان نہ لاوے، احکام شریعہ پر ایمان نہ عمل نہ کرے، چاہے جنات عمل نہ کرے چاہے انسان عمل نہ کرے، ان کے لیے جہنم، یہ طے شدہ بات ہے. اور اسی مضمون کو اس آیت میں بیان کیا گیا، یا معشر الجن والانس الم یاتکم رسل منکم یقصون علیکم آیاتی وینذرونکم لقاء یومکم ھذا. اس آیت سے نتیجتاً دو باتوں کا علم ہوا. نمبر ایک، رسول جنات میں سے بھی آئے، رسول انسان میں سے بھی آئے. اب ایک مختلف ہی مسئلہ یہ ہے کہ جب انسان دنیا میں آیا، انسانوں میں رسالت کا سلسلہ جاری ہوا، اس کے بعد جناتوں میں رسالت ہوئی یا نہ ہوئی، یہ ہے اختلافی مسئلہ. اچھی طرح سمجھنا، جب تک انسان کا وجود نہیں تھا، اکیلے جنات کا وجود تھا، تب جناتوں میں رسالت کا سلسلہ تھا، اور دونوں چیز تھی، جو اطاعت کریں گے جنت، نافرمانی کریں گے جہنم. اختلافی موضوع کیا ہے؟ حضرت آدم کی تخلیق، انسانوں میں رسالت جاری ہوئی، تو کیا اس کے بعد بھی جناتوں میں رسالت جاری رہی یا جناتوں میں رسالت موقوف کر دی گئی؟ اس سلسلے میں جمہور کی رائے یہ ہے کہ جب سے انسانوں میں رسالت جاری ہوئی، تب سے جنات انسان کے تابع بنا دیے گئے، اور جناتوں میں رسالت کا سلسلہ باقی نہیں رہا. تو انسانوں میں جب سے رسالت شروع ہو گئی، جناتوں میں رسالت بند ہو گئی، اور جناتوں کو انسان کے تابع کر دیا گیا. یہ واقعہ ہوا. اس کے بعد دیکھو، اللہ تعالی نے اس زمین پر بے شمار مخلوقات پیدا فرمائی. ذوی العقول، غیر ذوی العقول، بری، بحری، فضائی، بے شمار، ہم گن نہیں سکتے، اتنی مخلوق پیدا فرمائی. انہی مخلوقات میں زمینی فرشتے بھی ہیں، جنات بھی ہے، انسان بھی ہے، اور یہ تین جو ہے ذوی العقول مخلوق ہے. لیکن اللہ تعالی نے تینوں مخلوق میں آڑ اور پردہ رکھا ہے. یہ تینوں مخلوق زمین پہ رہتی ہے، لیکن خدا نے آڑ رکھی تینوں کے درمیان کے اندر. اور یہ آڑ اور پردہ کائی کا ہے؟ لطافت اور کثافت کا، لطیف اور کثیف ہونے کا. لطیف مخلوق کثیف مخلوق کو دیکھتی ہے، لیکن کثیف مخلوق عام طور پر لطیف مخلوق کو نہیں دیکھ پاتی. یہ ضابطہ ذہن میں رکھنا، جتنی لطیف مخلوق ہے وہ کثیف مخلوق کو دیکھتی ہے، لیکن کثیف مخلوق عام طور پر لطیف مخلوق کو نہیں دیکھتی. اب دیکھیے یہاں یہ ہماری درسگاہ, اس میں ہوا ہے تو ہی تو ہم جی رہے ہیں اور ہوا لگ رہی ہے, لیکن ہوا لطیف ہے, ہم کو نظر نہیں آتی. اب یہ جو تین بڑی ذوی العقول مخلوق دنیا میں رہتی ہے, انسان, جنات, زمینی فرشتے, اس میں سب سے زیادہ کثیف مخلوق انسان ہے. لہذا انسان کو جنات بھی دیکھتے ہیں, ملائکہ ارضی بھی دیکھتے ہیں, چونکہ انسان کثیف مخلوق ہے. اور ملائکہ لطیف ترین مخلوق ہے, اس لیے ملائکہ کو جنات اور انسان دونوں نہیں دیکھتے, نہ جنات دیکھتے ہیں نہ انسان دیکھتے ہیں, چونکہ وہ لطیف ترین مخلوق ہے. جناتوں میں بھی لطیفی مادہ ہے, لطیف مخلوق ہے وہ بھی, لیکن فرشتوں سے کم. جنات فرشتوں سے کم, اسی لیے ملائکہ جنات کو دیکھتے ہیں, جنات ملائکہ کو نہیں دیکھتے عام دنیاوی احوال میں. تو انسان کثیف ترین مخلوق ہے, ملائکہ بھی دیکھیں گے جنات بھی دیکھیں گے. ملائکہ لطیف ترین مخلوق ہے, اسی لیے ملائکہ کو نہ انسان دیکھ پاتے ہیں نہ جنات دیکھ پاتے ہیں. جنات لطیف ہے لیکن ان کی لطیفیت جو ہے ملائکہ سے کم ہے, اسی لیے جنات ملائکہ کو نہیں دیکھتے, ملائکہ جنات کو دیکھتے ہیں. اور اللہ سبحانہ و تعالی نے یہ حجاب والا جو معاملہ ہے, پردے والا معاملہ, سورہ رحمان میں بھی اس کی طرف اشارہ فرمایا, مرج البحرین یلتقیان بینہما برزخ لا یبغیان. دیکھیے یہ دو سمندر بہتے چلے جاتے ہیں, کھارا میٹھا, دونوں کے درمیان میں حجاب ہے, لیکن وہ حجاب ہمیں پتہ نہیں چلتا ہے. یہاں بھی عالم میں ایسا ہی ہے, انسان, زمینی ملائکہ, جنات سب اسی عالم میں رہتے ہیں, لیکن ایک پردہ خدا تعالی نے رکھا ہے کہ یہ آپس کے اندر ایک دوسرے کو دیکھ بھی نہیں پاتے, محسوس بھی نہیں کر پاتے. اب آپ کے پڑوس میں, آپ کے ساتھ سبق میں اگر کوئی جن طالب علم بیٹھا ہو اور آپ کو پتہ بھی نہ چلے, دیکھ لو پیچھے ہے کہ نہیں, تو آپ کو نہ محسوس ہوگا نہ پتہ چلے گا, الا کہ انسانی شکل میں ہو. تو اللہ عالم بالصواب کون ہے جنات, نہیں معلوم. باقی یہ ہے کہ جو ہے اگر ہو تو ابھی پتہ نہیں چلتا ہے کون ہے کون نہیں ہے, اس طریقے سے. اب رہا یہ مضمون کہ ان کے لیے جنت جہنم کا معاملہ, تو حاشیے میں ایک زوردار مکالمہ لکھا ہے, دیکھو, جو حضرت امام ابو حنیفہ اور امام مالک رحمت اللہ علیہ کے درمیان ہوا تھا. دلچسپ مناظرہ ہے, حرم میں دونوں کے درمیان مناظرہ ہو گیا. تو حضرت امام ابو حنیفہ رحمت اللہ علیہ کی رائے یہ ہے کہ جنات کی نیک اعمال کی جزا یہ ہیں کہ اللہ تعالیٰ ان کو عذاب سے سلامت رکھیں گے, بس اتنا ہی, عذاب سے بچیں گے اتنا کافی, جنت کا دخول نہیں ہوگا. اور بڑے میاں نے استدلال کہاں سے کیا, سورہ احقاف کی آیت سے, یغفر لکم من ذنوبکم ویجرکم من عذاب علیم. وہ جو جماعت آئی تھی نا, وہی صرفنا الیک نفر من الجن, وہ उसी के अंदर है कि जो जिन्नात यहाँ आए थे और ईमान लेकर गए तो उन्हीं जिन्नातों ने क्या जुमला कहा, यग़फिर लकुम मिन ज़ुनूबिकुम व युजीरकुम मिन अज़ाबिन अलीम, कि अगर खातिमुल अंबिया पर तुम ईमान ले आओगे तो अल्लाह तुम्हारे गुनाह माफ करेंगे, दर्दनाक अजाब से तुम्हें नजात देंगे। है तकरीर में कहीं जिन्नात की कि अल्लाह तुम्हें जन्नत भी देंगे? ये है इमाम अबू हनीफा रहमतुल्लाह अलैह का इस्तिदलाल। इमाम मालिक रहमतुल्लाह अलैह ने यह अर्ज किया कि नहीं, जन्नत भी मिलेगी इनमें मुती लोगों को, और इन्होंने इस्तिदलाल किया, वलिमन खाफ मकाम रब्बिहि जन्नतान, ये उमूमी कायदा है, वलिमन खाफ मकाम रब्बी आम जाता है, जिसने भी अपने अंदर खौफ इलाही पैदा कर लिया अल्लाह उसको जन्नत की नेमत से मालामाल करेंगे। दूसरी दलील दी इमाम मालिक रहमतुल्लाह अलैह ने, लम यतमिसहुन इंसुन कबलहुम वला जान, कि इन हुरा ने जन्नत की सिफत में ये आया कि न किसी इंसान ने न किसी जिन्नात ने उनको रौंदा। मालूम आइंदा चलकर के वो ये दोनों ये काम करने वाले हैं, तम से हुरा ने जन्नत का काम दोनों मखलूक करेगी। ये इमाम मालिक रहमतुल्लाह अलैह का इस्तिदलाल था। और वलिकुल्लिन दराजातुम मिम्मा अमीलू, और उमूमी आयत से भी यही निकलता है कि अंबिया की इताअत करेंगे तो जन्नत है और इताअत नहीं करेंगे जहन्नम है। ये हाशिये में लिखा तो है, लेकिन हजरतुल उस्ताद मुफ्ती सईद साहब नवरल्लाह मरकदहु फरमा देते हैं कि मुझे ये सही नहीं लग रहा है। ये जो यहाँ मुनाजरा मुबासा बयान किया गया है का, मुझे ये सही नहीं लग रहा है, किसी की बात होगी और इन दोनों बुजुर्गों की तरफ मंसूब कर दिया गया है। कहते हैं कि अल्लाह जाने सही है कि सही नहीं है। बहरहाल एक और अकली बात से इसको समझो, आप जैसे किसी मौलाना साहब को किसी ने मसला पूछ लिया कि जिन्नात जब आग से पैदा किए गए हैं तो जहन्नम की सजा का उनको क्या जरर होगा, इसलिए कि वो नारी मखलूक है तो उनको तो आग में बड़ा लुत्फ आएगा, सजा कैसे होगी? तो उसका जवाब समझो, उस मौलाना साहब ने एक ढेला लिया हाथ में मिट्टी का और साहिल को जोर से मारा, पूछा लगा कि नहीं लगा? तो कहा हजरत लगा ये तो कहा इंसान खाकी है तो मिट्टी का ढेला लगा क्यों? इंसान खाकी है तो मिट्टी का ढेला, उस तुझे चोट क्यों आई, तकलीफ क्यों हुई, समझ जा इससे कि नारी मखलूक है लेकिन नारे जहन्नम में उसको सजा होगी। ये अच्छा इल्जामी जवाब है, लेकिन सही जवाब इसका ये है जो पीछे रिवायत गुजरी हदीस कि जहन्नम की आग दुनिया की आग में उन 70 दर्जे का फर्क है, कि दुनिया की आग जहन्नम की आग से उन 70 दर्जा कम है, और जिन्नात की जो तखलीक हुई है वो दुनियावी आग से हुई है, उनके अंदर जो नारी मादे का गलबा है वो दुनियावी नार का मादा गालिब है, और जहन्नम की आग तो उससे उन 70 दर्जा ज्यादा खतरनाक है। इसीलिए तो पीछे आपने रिवायत में ये पढ़ा ना कि जहन्नम ने खुद बारी ताला से शिकायत की थी कि मेरे बाज हिस्से को बाज हिस्से ने खा लिया है, खुद जहन्नम ने शिकायत की थी। गर्ज ये कि जिन्नात भी अल्लाह ताला की मखलूक है, मुकल्लफ मखलूक है। फुकहा ये फरमाते हैं जिन्नात मखलूक का इनकार करना कुफ्र है, यानी ये नुसूस से साबित शिदा चीज होने की वजह से। और आज के इस दौर में बहुत से लोग जिन्नात के वजूद के कायल नहीं है, वो सरासर इनकार करते हैं कि ऐसी कोई मखलूक है ही नहीं। तो इनकार करना कुफ्र है। जिन्नात का खाना भी साबित, पीना भी साबित, शादी भी साबित, तवालुद तनासुल भी साबित, ईमान और शराए का मुकल्लफ होना भी साबित, ये सब चीजें साबित उमूर है जी। अब वो आयात ला रहे हैं जिसमें जिन्नातों का तस्किरा है और इशारा करके जो मुश्किल लफ्ज इनको लगा उसकी तशरीह कर रहे हैं। या माशरल जिन्न वल इंस अलम यातिकुम रुसुलुम मिनकुम यकुसूना अलैकुम आयाती। उसके बाद सूरह जिन की आयत लाए। बखसन पढ़ो पूरी आए। فَمَنْ يُؤْمِنْ بِرَبِّهِ فَلَا يَخَافُ بَخْسًا وَلَا رَهَقًا۔ تو لفظ بخس کی تحقیق کر رہے ہیں کہ اس کے معنی آتے ہیں نقص یعنی کمی، یعنی جو اللہ پر ایمان لائے گا جنات میں سے وہ ثواب میں کمی سے ہرگز نہ گھبراوے کہ اس کے ثواب میں نیکی میں کمی نہیں کی جائے گی جی۔ ہاں اب آیت لائے وَجَعَلُوا بَيْنَهُ وَبَيْنَ الْجِنَّةِ نَسَبًا۔ جالو کے فائل ہیں مشرکین عرب۔ ان عرب کے مشرکوں نے اللہ اور جنات کے درمیان میں نسبی رشتہ قائم کیا۔ اب امام مجاہد رحمت اللہ علیہ کے حوالے سے تفسیر لائے کہ ان عرب کے مشرکین کا یہ کہنا تھا کہ ملائکہ اللہ کی بیٹیاں ہیں۔ پوچھا ان کی مائیں کون؟ تو کہا سروات الجن، جناتوں کے سردار کی بیٹیاں، یہ ان کی مائیں۔ اس طریقے سے نعوذ باللہ باری تعالیٰ کا نہ رشتہ انہوں نے جنات کے اندر جوڑا، حالانکہ باری تعالیٰ فرماتے ہیں جی۔ وَلَقَدْ عَلِمَتِ الْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ۔ جناتوں کو بھی اس بات کا علم ہے کہ ان کو بھی حساب کے لیے حاضر کیا جائے گا۔ گویا اس میں کفار کے قول کا جواب ہو گیا۔ کیا جواب ہوا کفار کے قول کا؟ کہ سسرالی رشتہ داروں کو کوئی سزا نہیں دیا کرتا، وہ تو جنت نگری ہے، وہاں کے لوگوں کو کون سزا دے گا؟ جواب سمجھ میں آ رہا ہے کہ عرب کے مشرکین جنات اور باری تعالیٰ میں رشتہ ثابت کرتے، اور اس آیت سے معلوم ہوا کہ جنات کو بھی حساب کے لیے اللہ کی بارگاہ میں حاضر کیا جائے گا، سزا جزا دونوں ہوگی۔ تو کیا ترتیب نکلی ان کی تردید کی؟ کہ بھائی سسرالی رشتہ داروں کو کوئی سزا تھوڑی دیا کرتا ہے، اگر بالفرض و تقدیر، بالفرض و المحال باری تعالیٰ کا ان سے سسرالی رشتہ ہوتا تو اللہ تعالیٰ ان کو سزا کے لیے تھوڑے ہی لاتے قیامت کے میدان کے اندر۔ یہ ہے جواب اس کا۔ اور جنات کا تذکرہ بھی ہو گیا آیت کے اندر کہ ان کو حساب کے لیے اللہ کی بارگاہ میں حاضر کیا جائے گا. جی
وبه قال حدثنا قتيبة عن مالك عن عبد الرحمن بن عبد الله بن عبد الرحمن بن
ابي صعصعة. سورت میں ایک لطیفہ ہوا, سورہ سبا چل رہی تھی تو ملکہ سبا کی ماں جنیا میں سے ہیں, صاحب جلالین نے اسی قول کو اختیار کیا ہے, تو پھر مسئلہ اٹھا کہ بھئی جنات کے ساتھ انسانوں کے نکاح کا مسئلہ, تو میں نے وہاں کہہ دیا کہ بھئی مولانا عبداللہ صاحب کی کتاب ہے احکام المرجان فی احکام الجان. ابھی گزشتہ پیر کو ایک نوجوان آیا کہ آپ نے تفسیر میں کہا تھا نا, تو میں نے ڈاؤن لوڈ کی نیٹ پر سے احکام المرجان فی احکام الجان, اور پھر میں نے اس کو پڑھنا شروع کیا تو کہا اس میں قصے جو میں نے پڑھے تو میرا بھی کچھ ارادہ ہو رہا ہے. تو میں نے کہا کہ کتنے صفحے پڑھے, تو اس کو تو اردو آتی نہیں, کسی سے وہ پڑھواتا ہے. میں نے کہا آج سے بند کر دے, یہ حکم ہے میرا, آج سے کتاب بند کر. میں سیدھا سیدھا ابھی جو شادی ہوئی نا وہ بیوی کے ساتھ رہے سیدھا سیدھا, کوئی نئے ارادے لے کے اب آنا وانا مت. کیا ساری مطالعہ کرنے کی کتابیں مطالعہ کر ڈالی کیا؟ احکام المرجان لے کے تو بیٹھا پڑھنے کے لیے, یہ تیرے بس کی کتاب نہیں ہے, بند کر اس کو. کیسے کیسے ننگ ہوتے ہیں دنیا میں. چلا جی.
عن أبيه أنه أخبره أن أبا سعيد الخدري رضي الله عنه قال له إني أراك تحب الغنم والبادية, فإذا كنت في غنمك وباديتك فأذنت بالصلاة فارفع صوتك بالنداء, فإنه لا يسمع مدى صوت المؤذن جن ولا إنس ولا شيء إلا شهد له يوم القيامة. قال أبو سعيد رضي الله عنه سمعته من رسول الله صلى الله عليه وسلم.
حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ نے ان کو کہا. دراصل جو ہے نا یہ عبداللہ ابن عبد الرحمن ابن ابی صعصعة, عبد الرحمن ابن عبداللہ ابن عبد الرحمن ابن ابی صعصعة, وہ اپنے والد عبداللہ ابن عبد الرحمن بن ابو صعصعة سے نقل کرتے ہیں. یہ تابعی ہے. کون؟ عبداللہ ابن عبد الرحمن بن ابی صعصعة الانصاری. تو یہ کہتے ہیں کہ حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ نے کہا انی اراک تحب الغنم والبادیتا, کہ میں آپ کو دیکھتا ہوں کہ آپ کو بکری اور جنگل سے بڑی محبت ہے, یعنی بکریاں پالنا, ان کو جنگل میں چرانے کے لیے لے جانا, یہ آپ کا محبوب مشغلہ ہے. بہت سکو ہوتا ہے ایسا مشغلہ, بکرے پالو پھر جنگل میں چرانے لے جاؤ, ان کے لیے چارہ دانہ نظام کرو, بہت سکو, اس میں بڑا مزہ آتا ہے. تو نصیحت کی کہ جب تم تمہاری بکریوں میں ہو جنگل میں ہو تو نماز کے لیے اذان دو, یعنی جنگل میں بھی اذان دے کے نماز پڑھو. فرفا سو تک بن ندا, تو اذان میں آواز کو بلند کرنا, بلند آواز سے اذان دینا. فَإِنَّهُ لَا يَسْمَعُ مَدَى صَوْتِ الْمُؤَذِّنِ جِنٌّ وَلَا إِنْسٌ, اس لیے کہ مؤذن کی آواز کی گونج کوئی جنات اور انسان بلکہ کوئی چیز دنیا کی سنتی ہے تو قیامت کے دن اس کو اس کے لیے گواہی دے گی. یعنی آپ اذان کہو گے, تمہاری اذان کی آواز انسان سنے, جنات سنے, انسان سنے, جمادات سنے, جامد چیزیں سنے, تو وہ بھی قیامت کے دن اللہ کی بارگاہ میں شہادت دیں گے کہ اللہ یہ آپ کا بندہ پڑھتا تھا اشہد ان لا الہ الا اللہ اشہد ان محمد الرسول اللہ, شہادت دیں گے. اسی لیے بلند آواز سے اذان کہا کرو, یہ بات نقل کی. پھر حضرت ابو سعید نے آخر میں کیا فرمایا, یہ بات میری اپنی نہیں ہے بلکہ میں نے حضرت نبی کریم صلی اللہ علیہ وسلم سے یہ بات سن رکھی ہے اور میں تم کو کہتا ہوں. دیکھیے جہاں یہ شہادت کی فضیلت حاصل ہوتی ہے کہ آپ بلند آواز سے اذان دو گے تو تمام سامعین سامعات زیروح غیر زیروح حیوانات جمادات سب آپ کے لیے محشر میں شاہد بنیں گے. وہیں پر ایک دوسرا فائدہ آپ کو پیچھے بتایا گیا تھا کہ اذان کی برکت سے خبیث جن شیاطین دور بھاگ جاتے ہیں اور آدمی کو جنگل کا سفر جنگل کا قیام آسان ہو جاتا ہے اور ان کی شرارتوں سے بڑی حد تک حفاظت ہو جاتی ہے. اس لیے بھی اذان دینی چاہیے تاکہ ان کی شرارت سے حفاظت ہو جاوے. جی
باب قوله عز وجل واذا صرفنا اليك نفرا من الجن الى قوله في ضلال مبين.
کس کے لیے پڑھا؟ پھر پڑھو.
واذا صرفنا اليك نفرا من الجن الى قوله في ضلال مبين.
مستقل ترجمت الباب الگ سے قائم فرما رہے ہیں. قرآن مجید میں سورۃ الاحقاف کی آیت جس میں جنات کا تذکرہ ہے, وَإِذْ صَرَفْنَا إِلَيْكَ نَفَرًا مِّنَ الْجِنِّ. اب دل بہت چاہ رہا تھا کہ یہ پورا واقعہ امام بخاری بیان کرے اس آیت کے شان نزول کا, لیکن اپنے معیار پہ کوئی روایت ہی نہیں ملی, اسی لیے صرف آیت کی طرف اشارہ کر کے آگے چل دیے. ایک روایت بھی ان کو اپنے معیار پر نہیں ملی, اسی لیے صرف آیت ذکر کی کہ شان نزول تم کہیں اور سے ڈھونڈ لینا. وَإِذْ صَرَفْنَا إِلَيْكَ نَفَرًا مِّنَ الْجِنِّ يَسْتَمِعُونَ الْقُرْآنَ فَلَمَّا حَضَرُوهُ قَالُوا أَنصِتُوا إِلَى قَوْلِهِ فِي ضَلَالٍ مُّبِينٍ. مختصر یہ تفصیل تو آپ نے جلالین میں پڑھ لی ہے. طائف سے واپسی کا یہ قصہ ہے, یا یہ کہ سوکے اوقاز میں حضور تشریف لے جا رہے تھے, دونوں طرح کی باتیں ہیں. طائف سے تشریف آوری ہو رہی تھی یا جو عرب میں مشہور بازار لگتے تھے اس میں ایک سوکے اوقاز بھی لگتا تھا, وہاں آکا تشریف لے جا رہے تھے. چونکہ بازار میں مختلف جگہوں سے لوگ جمع ہوتے تھے تو دین کی دعوت کا بہترین موقع ہوتا تھا, اسی لیے حضرت نبی کریم صلی اللہ علیہ وسلم سوق اوقاس کی طرف جانے کے لیے تشریف لے گئے. بطن نخلا میں قیام تھا, وہاں کھجور کے درخت بکثرت تھے. دوسری طرف عالم کائنات کے اندر ایک عجیب انقلاب رونما ہوا کہ پہلے جنات شیاطین آسمانوں پر جاتے تھے ملائکہ کے مذاکرے مشورے سننے کے لیے, اب سننے جاتے ہیں تو ان کو انگارا مارا جاتا ہے, شعلہ مارا جاتا ہے. تو جنات پریشان ہو گئے کہ پہلے خیریت سے جاتے تھے, اب جاتے ہیں تو شعلہ مارا جاتا ہے. تو کیا اس کے سبب کے اوپر غور کرنا چاہیے کیوں ایسا ہو گیا. تو جناتوں کی ایک عالمی مشاورتی مجلس ہوئی اس موضوع پر مشورہ کرنے کے لیے. تو کہا پوری دنیا کے اندر ہم تحقیق کرتے ہیں کہاں کیا انقلاب ہوا کہ جس کی وجہ سے اب ہمارا اوپر کا داخلہ ممنوع ہو گیا, جاتے ہیں تو مار پڑتی ہے, بات کیا ہے. तो उन्होंने जमाते बनाई, छोटी छोटी रिसर्च कमिटियां बनाई जो दुनिया के मुख्तलिफ इलाकों का दौरा करे, हकीकत हाल मालूम करे, तहकीक करे कि भाई ये सूरत हाल क्यों पेश आई। तो मकाम नसीबीन के जिन्नातों का एक वफद जिनको तिहामा और ये अरब का इलाका हवाले किया गया था मशवरे से, वो घूमते फिरते आए इधर और आप सल्लल्लाहु अलैहि वसल्लम वतन नखला में मुकीम हैं और कयामुल लैल में हुजूर कुरान की तिलावत फरमा रहे हैं। फलम्मा हदरूहु कालू अंसितु, जब आए तो सब दरख्तों के ऊपर बैठ गए, पेवेलियन बन गया दरख उनके लिए, सब खजूर के दरख्तों पर बैठ गए और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम जो कुरान की तिलावत फरमा रहे थे तो एक दूसरे को कह रहे अंसितु। देखो जिनकी तबीयत में आग और शरारत का गलबा है वो भी कुरान सुनते वक्त कह रहे अंसितु, और ये खाकी लोग कुरान सुनते वक्त भी बकवास करते रहते हैं। और पूरे ध्यान से सुनने लगे, पूरे ध्यान से यस्तमिउन अल कुरान, बाबे इस्तिफाल है, आपको मालूम है कि इसका माना होता है पूरे तवज्जो और ध्यान से सुनना। यहां भी और सूरे जिन के शुरू में भी दोनों जगह बाबे इस्तिफाल आया है। कुल ओहिया इलैया अन्नहु इस्तमा, और यहां भी यही आया यस्तमिउन। तो ये वही सुनने के आदाब कोई जिन्नात से तो सीखे कि ये मखलूक भी आकर ध्यान से सुनने में मुतवज्जे हो गए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कुछ मालूम नहीं कौन आया, किसने सुना, क्या हुआ। फलम्मा कुदिया वल्लव इला कौमिहिम मुंजिरीन, हुजूर की तिलावत पूरी हुई, इनको यकीन हो गया इसी कलाम के नुज़ूल की वजह से अब हमारा आसमान का दाखला ममनू हो गया। यही वो कलाम है, कालू या कौमना इन्ना समिना किताबन उन्ज़िला मिन बादी मूसा। ये चंद हजरात थे ईमान लाए गाइबाना और जाके अपनी कौम में तबलीग शुरू कर दी इन्होंने। हुजूर को कब पता चला कि आए सुना ईमान लाए, जब सूरतुल जिन नाजिल हुई तब, वहां तक हुजूर को कुछ पता नहीं। जब वही नाजिल हुई तब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को पता चला कि इस तरह जिन्नात आए थे, कुरान सुना और ईमान लाए, ईमान से फैजियाब होकर ये गए। बाद में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को पता चला। उसी की तरफ इस आयत के अंदर जो है मजमून है। अब उसके अंदर जो है जिन्ना एक लफ्ज आया मसरिफा, सूरतुल काहफ के अंदर पढ़ो 53 नंबर की आयत करीमा सूरतुल काहफ की। फजन्नु अन्नहुम वाकिउहा वलम यजिदु अन्हा मसरिफा। अब देखिए वह इस सरफना में, सरफना आया ने उसकी मुनासबत से सूरे काहफ से मसरिफा लाए। इस आयत में जिन्नत का कोई तस्करा नहीं है सूरे काहफ की आयत नंबर 53 में, लेकिन इमाम बुखारी ने इस लफ्ज की तहकीक क्यों की, वह इस सरफना में जिन्नत का किस्सा है और उसी के मुनासिब लफ्ज सूरे काहफ में भी आया है, इसलिए वो लफ्ज लाके उसकी तहकीक कर रहे हैं। मा अदिलन, बचने की जगह। और सर्रफना, अभी वलकद सर्रफना फी हाजल कुरान, वहां भी कोई जिन्नत का वाकया नहीं है, لیکن یہاں جنات کے واقعے میں صرفنا کا لفظ آیا تو اسی کو ابواب مزید میں لے گئے تو صرفنا ہوا، اس لیے صرفنا کی تحقیق وجہنا. سمجھ میں آیا کہ یہ دو لفظ کیوں لائے؟ تو اس میں جنات کا کوئی واقعہ نہیں ہے، لیکن صرفنا والی آیت میں جنات کا واقعہ ہے اور اس کے مناسب مصرفا صرفنا، اس لیے اس کی تحقیق کی امام بخاری رحمۃ اللہ علیہ نے، یہ دو لفظ لا کر گئے. اب پورا ترجمۃ الباب آیت کا حوالہ دے دیا، ایک بھی روایت ان کو اپنے معیار پر نہیں ملی شان نزول کو بیان کرنے کی، اس لیے اتنا اشارہ انہوں نے کافی سمجھا. وقت تو وہی ہے نا.